Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz.
नेपाली काङ्ग्रेस सुर्खेतले प्रतिनिधि र प्रदेशसभाको चुनावका लागि उम्मेद्वार सिफारिस गर्यो, खड्का र थानी सर्वसम्मत।
नेकपा एमाले माओवादी केन्द्रबीच तालमेल र पार्टी एकीकरण गर्ने छ बुधे सहमति, नयाँ शक्ति पनि सहभागी।
प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीको मतपत्र छपाई सुरु, मतदाताको संख्या केही दिनभित्रै यकिन हुने।
र स्वतन्त्रताको माग गर्दै क्याटोलिनियामा पृथकतावादीद्वारा प्रदर्शन। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट राजेन्द्र शाही र मधुबन विशीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। नेपाली काङ्ग्रेस सुर्खेतले आउँदो मङ्सिर 21 गते हुने प्रदेशसभा र प्रतिनिधि सभा चुनावका लागि जिल्लामा उम्मेद्वारको टुङ्गो लगाएको छ। पार्टी कार्यालय गिरिजाप्रसाद कोइराला स्मृति भवनमा बसेको जिल्ला कार्य समितिको बैठकले गाउँ हुँदै क्षेत्रीय समितिबाट आएका नामहरूको सुझाव सहितको टुङ्गो लगाएको हो। प्रतिनिधि सभाको निर्वाचनका लागि क्षेत्र नम्बर 1 पार्टी सहमहामन्त्री पूर्व गृहमन्त्री एवं केन्द्रीय सदस्य पूर्णबहादुर खड्का र क्षेत्र नम्बर 2 अर्का केन्द्रीय सदस्य एवं पूर्व सहकारी तथा गरिबी निवारण मन्त्री हृदय रामनाथ थानीको नाम सर्वसम्मत रूपले टुङ्ग्याइएको बताइएको छ। प्रदेशसभातर्फ क्षेत्र नम्बर 1 निर्वाचन क्षेत्र कमा जिल्ला कार्य समिति सदस्य वीरेन्द्र राउत, केशर ओली, पार्टी उपसभापति टेकबहादुर सिंह, पार्टी कोषाध्यक्ष अनन्त पौडेल, नरेश विक्रम ढकाल, अमृता शाही, उभिकला विकास, सरस्वती सिंह, प्रकाश डिसी गरी 9 नाम सिफारिस गरिएको छ। यही क्षेत्रबाट समानुपातिक तर्फ क्षेत्रीय सभापति खड्कबहादुर पोखरेल, नारायण सापकोटा, नरबहादुर सुनार, बलिमाया बुढा, हिरामणि सुनार र ओबेसरा खत्री नगाललाई सिफारिस गरिएको छ। यस्तै क्षेत्र नम्बर 1 अन्तर्गतको निर्वाचन क्षेत्र खमा प्रत्यक्षतर्फ क्षेत्रीय सभापति नारायण कोइराला, महासमिति सदस्य झगबहादुर डाङ्गी, जिल्ला सदस्य गोविन्द बहादुर कोइराला, भेरीगङ्गा नगर सभापति बेदु गिरी, तरुणदलका पूर्व केन्द्रीय सदस्य दण्ड ढकाल र कमल आचार्यको नाम अघि सारिएको छ। यो क्षेत्रबाट समानुपातिकमा कर्णबहादुर राणा, टोपबहादुर टङ्गाली, लक्ष्मीदत्त पौडेल, देवकुमार ठाडा, मगर थिरबहादुर ढकाल, बलबहादुर ओली, हरिप्रसाद शर्मा, कृष्णबहादुर ओली र तेजकुमारी गुरुङको नाम प्रस्ताव गरिएको छ।
यसै गरी क्षेत्र नम्बर 2 निर्वाचन क्षेत्र कमा पार्टी सभापति कमलराज डेग्मी, पूर्व सभापति डम्बर विक्रम जीसी र पूर्व पार्टी सचिव धर्मराज गिरीको नाम प्रस्ताव गरिएको छ। यस क्षेत्रबाट समानुपातिकतर्फ खड्गबहादुर बस्याल सार्की, कालीप्रसाद साके, श्यामकुमार भारती, पार्वती गिरी, निरञ्जन केसी, गोपाल कृष्ण गिरी, शान्ति सिंह, चन्द्रा खड्गा, कमल गुरुङ, भवानी थानी, नारायण प्रसाद सापकोटा, नन्दा गिरी, रमेश केसी, लक्ष्मी बहादुर साई र सत्तार बक्सलाई प्रस्ताव गरिएको छ। यही क्षेत्र नम्बर 2 क्षेत्रको खबाट सूचना तथा संचार राज्यमन्त्री तप्तबहादुर विष्ट र पूर्व उपसभापति यज्ञबहादुर विशी, पार्टी सचिव टोपबहादुर रावतलाई सिफारिस गरिएको छ। यस्तै यही क्षेत्रको समानुपातिकका लागि लालवीर भण्डारी, भगे कामी, पदमदेव गिरी, रामकुमारी थापा, पूर्णबहादुर राणा, गजराज जोशी, कृपाराम थापा, नेत्रबहादुर साई, दीपक कुमार थापा, रामप्रसाद तिमिल्सिना, मायाराम कडेल, नरेन्द्रबहादुर साई, नयनबहादुर भण्डारी, डिलबहादुर बिसी, झकबहादुर बस्नेत, रत्नबहादुर थापा, बेल थापा, मोहन सिंह थापा, रेणु राणा, खड्गबहादुर ग्रन्दमा, पार्वती सापकोटा, कमला पौडेल, अमृता पुलामी, जगत कुमारी थापा, लक्ष्मी पुण्ड, उदयबहादुर सिजाली गरी 26 नाम प्रस्ताव गरेको छ। नेपाली कङ्ग्रेस सुर्खेतले प्रतिनिधि सभाका लागि समानुपातिकतर्फ क्षेत्र नम्बर 1 लालबहादुर घले र चुके बादीलाई अघि सारेको छ। यस्तै क्षेत्र नम्बर 2 प्रतिनिधि सभाका लागि शिवराज जोशी, गोविन्दबहादुर मल्ल, जानकी सिंह, भीष्मराज हमाल, लोकबहादुर विक, कमलबहादुर खत्री, चाँदनी ढकाल, साधना घिमिरे, हेमा वन, डम्बर कुमारी उपाध्याय र सञ्जु सिंह विश्वकर्माको नाम प्रस्ताव गरिएको छ। यसै गरी यसअघि नेकपा माओवादी केन्द्रले प्रदेश र प्रतिनिधि सभाको लागि सुर्खेतबाट नाम सिफारिस गरिसकेको छ।
नेपाली कंग्रेसको कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ। चुनावी तयारी र पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल गर्न बिहान 11 बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्य सम्पादन समितिको बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले बताउनुभयो। एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले चुनावी तालमेल गर्ने भएपछि कांग्रेसले पनि चुनावका लागि रणनीति बनाउने मुख्य एजेण्डा रहेको उहाँले बताउनुभयो।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपाल बीच आगामी चुनावमा तालमेल गर्ने र लगत्तै पार्टी एकता गर्ने सहित 6 बुँदे सहमति भएको छ। सहमतिकर्ताका दलका नेताहरूले यो सहमतिलाई ऐतिहासिक भनेका छन्। सहमति पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराईले हस्ताक्षर गर्नु भएको छ। तीन पार्टीबीच आगामी चुनाव लगत्तै एउटै कम्युनिष्ट पार्टी बनाउने सहमति भएको छ। यसका लागि 8 सदस्यीय पार्टी एकता संयोजक समिति गठन गरिएको छ। समितिमा एमालेबाट 4, माओवादीबाट 3 र नयाँ शक्तिबाट 1 सदस्य रहनेछन्। पार्टी एकीकरणको संयोजक समितिको प्रमुख नेतामा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष प्रचण्ड रहने सहमति भएको छ। पार्टी एकताको खाका र कार्ययोजना बनाउनका साथै सहमति हुन बाँकी विषयहरू टुङ्ग्याउने जिम्मेवारी पाएको यो समितिले सहमतिको आधारमा निर्णय गर्ने भएको छ। पार्टीको नीति कार्यक्रम घोषणा पत्र बनाउन दस्तावेज मस्यौदा समिति बनाउने सहमति समेत भएको छ। तीन दलले आगामी प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने सहमति पनि गरेका छन्। उनीहरूले चुनावमा सहकार्य गर्न लोकतान्त्रिक र प्रगतिशील शक्तिलाई आह्वान गरेका छन्। नेताहरूले संघीय फोरमसँग चुनावी तालमेलबारे सकारात्मक छलफल चलिरहेको दावी समेत गरेका छन्। तीन दल बीच भएको 6 बुँदे सहमतिको 4th बुँदामा आगामी चुनावमा प्रत्यक्षतर्फ नयाँ शक्ति र अन्य दललाई आपसी सहमतिमा निर्वाचन क्षेत्र निर्धारण गर्ने र बाँकी सिट एमालेको 60 र माओवादीको 40% हुने गरी तालमेल गर्ने उल्लेख गरिएको छ। पार्टी एकीकरण गर्नुभन्दा अघि आआफ्ना वैचारिक धारणा राख्न छुट भए पनि एक अर्काप्रति सार्वजनिक रूपमा नकारात्मक टिप्पणी र आलोचना गर्न नपाइने पनि सहमतिमा उल्लेख रहेको छ। तीन दलबीच संसदको चुनावमा साझा घोषणा पत्र बनाउने सहमति भएको छ। सहमतिमा प्रतिनिधि सभा र प्रदेशसभाको चुनावमा एमाले 60 र माओवादी केन्द्रले 40% उम्मेद्वार उठाउने, चुनावपछि दुवै पार्टी विघटन गर्ने र नयाँ पार्टी घोषणा गर्ने लगायतका बुदाहरू समेटिएका छन्।
नेपालमा दलहरू फुट्ने र जुट्ने क्रम नयाँ होइन, पटक पटक फुट्दै र जुट्दै गरेका छन्। यसै क्रममा धेरैलाई चकित पार्दै नेकपा एमाले र माओवादी केन्द्रसहित नयाँ शक्ति नेपालले पनि चुनावी तालमेलसँगै पार्टी एकताका लागि भन्दै 6 बुँदे सहमति गरेका छन्। यसै सन्दर्भमा हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटिएका केही सर्वसाधारणलाई अब के साँच्चीकै नेकपा एमाले र माओवादी केन्द्र लगायतका दलबीच पार्टी एकता होला त भनेर सोधेका छौँ। सुनौ उनीहरूको विचार आजको जनआवाजमा।
पार्टी एकीकरण हुनु त राम्रो कुरा हो, किनभने चाहिँ एउटा राजनीतिक स्थायित्व, आर्थिक गतिविधि र सामाजिक एकताका लागि पार्टी एकीकरण हुनु एकदम राम्रो विषय हो। तर त्यो पार्टी एकीकरण एकदम दिगो र स्थायी हुनु पर्यो। हाम्रो पनि राजनीतिक दलहरूले चाहिँ दुईवटा पार्टी बनाउनु उचित हुन्छ, एउटा कम्युनिस्ट पार्टी, एउटा प्रजातान्त्रिक पार्टी। दुईवटा विचारधारा भएको पार्टी हुनु नै देशको लागि एकदम राम्रो हो। यसमा चाहिँ अब त्यो पार्टी एकीकरण भएपछि त्यसमा त्यो पार्टीले दिगो रूपमा एउटा चाहिँ अस्तित्व पाओस्, त्यही मेरो।
एक किसिमले हेर्नु पर्दा अब दुईवटा पार्टीहरू मिलेर जानु एउटा राम्रो कुरा पनि पक्ष पनि हो भने चाहिँ यिनीहरू एक आपसमा खुट्टा तारातान गरिरहेको पार्टी पनि हो। भोलि बिहान फेरि मिलेर फेरि नमिल्न पनि सक्छन्, त्यो मिलेन भने फेरि पछि समस्या पनि आइपर्न सक्छ। त्यो भएर अब यिनीहरू नमिलेर आफ्नै तरिकाले जाँदा पनि ठिक हो। एउटा पक्षले मिल्छन् भने झन् राम्रो भइगयो, क्या दुइटै मिलेर जान्छन् भने राम्रो भइगयो।
ठिक छ, त्यो एकीकरण हुनु एकदम राम्रो कुरा हो, तर अब विश्वास कसरी मान्ने भन्ने कुरा जनताले त्यो मात्रै र एकीकरण भएर राम्रो काम गर्नु राम्रो कुरा हो, एकातिर फुट्दै जाने अर्कोतिर मिसिँदै जाने, अब त्यो कतिको विश्वास मान्छन् जनताले, अब जनताको हातको कुरा हो। ठिक छ, एकीकरण भएको राम्रो,
अब हुन पनि सक्छ, नहुनुपर्छ, सक्छ यार, एकै रातमा के होला, अनि त्यसपछि सोच गरेर कुरा गरे राम्रो होला।
सकेसम्म सबैले एकीकरण गर्नु राम्रो हो जस्तो लाग्छ, सबै दलहरूले एकीकरण गरेर जानु राम्रो जस्तो लाग्छ, सकेपछि सबै वाम घटक एक हुनु राम्रो हो जस्तो लाग्छ मलाई।
त्यो राजनीति सम्बन्धी मलाई कुनै केही थाहा छैन, त्यो त त्यही त मलाई त्यो बारेमा मलाई त्यहाँ थाहा छैन है, राजनीतिमा थाहा छैन।
यो अहिले एमाले र माओवादीको समायोजनको कुरामा नेपालका कम्युनिस्टहरू एक हुँदा त एकदमै राम्रो हो, तर हिजोसम्म एक अर्कालाई दोष लगाउँदै आएको पार्टीहरू यति छिटो नै रातारात 81 एकीकरण होला भन्नेमा अलि जनतामा विश्वास त्यति छैन। त्यसकारणले यसमा मेरो विचारमा हुँदा त राम्रो हो, तर अहिले नै त्यति विश्वास गर्न सकिने कुरा छैन।
हामीसँग छिमेक सेरोफेरो र राष्ट्रिय खबर बाँकी नै छन्, अहिलेलाई भने विश्राम।
रेडियो भेरी एफएम
तपाईं अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले नेपाली कंग्रेस सुर्खेतले प्रतिनिधि सभा र प्रदेशसभा चुनावको लागि उम्मेद्वार सिफारिस गर्यो। खड्का र थानी सर्वसम्मत नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल र पार्टी एकीकरण गर्ने गरी छ बुझे सहमति लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। सत्तारूढ दल नेपाली कंग्रेसले निर्वाचनको संघारमा कम्युनिष्ट पार्टीहरूबीचमा चुनावी गठबन्धनको घोषणालाई अस्वाभाविक कदम भएको ठहर गरेको छ। एमाले माओवादी केन्द्र र नयाँ शक्तिबीच भएको चुनावी गठबन्धन र पार्टी एकीकरणको पहलको कदमबाट कंग्रेसले आगामी निर्वाचनमा बाधा पर्न सक्ने आशंका व्यक्त गरेको छ। प्रधानमन्त्री निवास बालवाटारमा कंग्रेसका शीर्ष तथा प्रभावशाली केन्द्रीय सदस्यहरूको बैठकले कम्युनिष्ट पार्टीहरू बीचमा भएको एकताको कदमलाई अस्वाभाविक रूपमा लिएको नेता विमलेन्द्र निधिले बताउनुभयो। कम्युनिष्ट पार्टी बीचको एकताले निर्वाचनलाई असर पर्न सक्ने आशंका व्यक्त गर्दै नेता निधिले निर्वाचन यही सरकारले गराउने
सल्यानमा आफ्नै बाबुको हत्या गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। बनगाड कुपिन्ने नगरपालिका 8 जेमिरेका अन्दाजी 30 वर्षका नन्द एरीले आफ्नै बाबु 77 वर्षीय कमारो एरीलाई दाउराको चिरपटले प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। बाबुले काम नगरेको भन्दै गाली गर्दै दाउराले हान्दा गम्भीर घाइते भएका बाबु कमारोको उपचारको क्रममा मृत्यु भएको जनाएको छ। हत्याको आरोपी एरीलाई प्रहरीले नियन्त्रणमा लिएको र उहाँको मानसिक सन्तुलन पनि ठिक नभएको स्थानीयले बताएका छन्।
नेपाल तरुण दल सुर्खेतको तरुण दलका क्षेत्रीय सचिव नवराज ढकाल लगायत 5 जनामाथि साङ्घातिक आक्रमणसहित लुटपाट भएको भन्दै दोषीलाई तत्काल कारवाही गर्न माग गरिएको छ। तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले आक्रमणकारीलाई तत्काल पक्राउ गरी कारवाही गर्न प्रहरी प्रशासनसँग आग्रह गर्नुभएको छ। उहाँले पटक पटक तरुण दलका साथीहरूमाथि नियोजित रूपमा आक्रमण भइरहेको भन्दै दोषीलाई कारवाही नभए नेपाल तरुण दल चुप लागेर नबस्ने बताउनु भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले आक्रमणकारीको खोजी भइरहेको जनाएको छ। नगरदेखि विवाहका लागि पञ्चपुरी नगरपालिका जाने क्रममा खम्बगाड नजिकै ढकाल सहितको युवाहरूमाथि साङ्घातिक आक्रमण गरी लुटपाट गरिएको बताइएको छ।
बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर 11 लालपुरको अवस्था सामान्य भएपछि त्यस क्षेत्रमा लगाइएको निषेधाज्ञा तथा कर्फ्यू हटाइएको छ। कर्फ्यू तथा निषेधाज्ञा हटाइएपछि त्यस क्षेत्रमा सुरक्षा सतर्कता भने बढाइएको र ठूलो संख्यामा प्रहरी प्रचारण नियमित रूपमा गस्ती गराइएको स्थानीय प्रशासनले जनाएको छ। दुर्गाको मूर्ति र ताजिकीय सेलाउने विषयलाई लिएर विवाद बढेपछि झडपमा 7 स्थानीय र 2 प्रहरी घाइते भएपछि कर्फ्यू लगाइएको थियो। यसैबीच सामाजिक सद्भाव बढाउन सद्भाव र्याली निकाल्नेमा प्रशासनले सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताउनुभयो।
राणा थारू समुदायको बाहुल्यता रहेको कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दा आधारभूत सेवा सुविधाबाट समेत वञ्चित हुनु परेको छ। तीनतिर घना जंगल र अर्कोतिर दोदा नदीले घेरिएको गाउँपालिकाका बासिन्दा सडक, नदीमा पक्की पुल, भरपर्दो स्वास्थ्य सेवा र शिक्षाबाट वञ्चित हुनु परेको हो। गाउँपालिकाको शङ्करपुर, बल्मी, कञ्जकसबा, बिनाबारी, नैरङ्गावा, बाइसे बिचवा, पर्सिया, ढुङ्गा गाउँमा राणा थारू समुदायको बसोबास रहेको छ। सडकको भरपर्दो व्यवस्था नहुँदा स्थानीय बासिन्दा परम्परागत गोरुगाडा, राङ्गागाडा र साइकल चढेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। सडक र नदीमा पुल नहुँदा उत्पादन भएको तरकारी, अन्नबाली लगायत कृषिजन्य वस्तु बजारसम्म ढुवानी गर्न समस्या हुने गरेको छ। बजारसम्म उत्पादित कृषिजन्य वस्तु उपर्याउन नसक्दा स्थानीय व्यावसायिक बन्न नसकेको शङ्करपुरका भज्जी राणाले बताउनु भएको छ। यस्तै गाउँपालिका क्षेत्रमा रहेका स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीसँगै औषधि समेत अभाव रहेको छ।
2 दशकदेखि बन्द रहेको मजगाउँ विमानस्थल सञ्चालनमा आउन नसक्दा कञ्चनपुरका पर्यटन व्यवसायी मारमा परेका छन्। विमानस्थल सुचारू नहुँदा त्यहाँका महत्त्वपूर्ण पर्यटक स्थल ओझेलमा परेको स्थानीयहरूले बताएका छन्। हवाई सेवा बन्द हुँदा विदेशी पर्यटक समेत आउन सकेका छैनन्। करोडौँ रुपियाँ खर्चेर निर्माण गरेको विमानस्थलको भौतिक संरचना जीर्ण अवस्थामा रहेको जनाइएको छ। पर्यटन व्यवसाय प्रवर्धनका लागि हवाई सेवा महत्त्वपूर्ण भएकाले विमानस्थल सुचारू गर्न पटक आग्रह गर्दा पनि सरकारले सुनवाई नगरेको पर्यटन व्यवसायी परमानन्द भण्डारीले बताउनुभयो। हवाई सेवा नहुँदा त्यहाँका पर्यटन व्यवसायीले लगानी गर्न नसकेको उहाँको भनाइ छ। हवाई यातायातको व्यवस्था नहुँदा त्यहाँ घुम्न आउने पर्यटकको संख्या कमी मात्रामा रहेको जनाइएको छ।
जाजरकोटको दुर्गम गाउँमा पहिलोपटक यही असोज 20 गते निशुल्क बाल स्वास्थ्य शिविरको आयोजना गरिने भएको छ। दुर्गम गाउँका बालबालिकालाई घर आँगनमै स्वास्थ्य सेवा दिने उद्देश्यले जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका वडा नम्बर 2 डाँडा गाउँको छेपकामा बाल शिविर हुन लागेको हो। नागरिक कृषि तथा पशुपालन सहकारी संस्था लहको समन्वय लायन्स क्लब अफ सुर्खेत सेरोफेरो नेपाल बाल पोलिक्लिनिक सुर्खेत र लियो क्लबले संयुक्त रूपमा शिविरको आयोजना गर्न लागेका हुन्। शिविरको प्रचार प्रसारदेखि अन्य काम भइरहेको शिविर आयोजकले जनाएका छन्। दुर्गम गाउँका बालबालिकालाई घर आँगनमै स्वास्थ्य सेवा दिने उद्देश्यले निशुल्क बाल स्वास्थ्य शिविर गर्न लागेको लायन्स क्लब अफ सुर्खेत सेरोफेरोका अध्यक्ष युवराज पौडेलले बताउनुभयो। शिविरमा पाली कल्पत चिउरी डाँडा गाउँ टट्टा करुवा त्यसै गरी कटके थाप्ला भारगाउँ गर्छिना लह बाइसे खोला ऐरारी मुली पोखरा कालीमाटी दल्ली खगेनकोट रग्दा भगवती लगायत छिमेकी जिल्ला रुकुमको 28 नगरपालिकाका बालबालिकाले सेवा पाउने युवा समाजसेवी केशव बस्नेतले बताउनु भएको छ।
हामीसँग अन्य खबरहरूको श्रृङ्खला बाँकी नै छ, अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सरफेरो र राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। नेकपा माओवादी केन्द्रले चुनावको अघि सरकारबाट नबाहिरिने बारे प्रधानमन्त्री शेरबहादुर देउवालाई आश्वस्त पारेको छ। प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग चुनावी तालमेल मात्र भएको भन्दै तत्काल सरकारबाट नबाहिरिने बताउनु भएको छ। एमाले र माओवादी शीर्ष नेताहरूको वार्तामा आसन्न चुनाव अघि सरकार परिवर्तन नगर्ने सहमति भएको हो। अहिले माओवादीको समर्थनमा कंग्रेस सभापति शेरबहादुर नेतृत्वको गठबन्धन सरकार बनिरहेको छ। माओवादीले प्रमुख विपक्षी एमालेसँग चुनाव तालमेलसँगै पार्टी एकता गर्ने सहमति गरेपछि देउवा सरकारको भविष्यबारे प्रश्न उठेको थियो।
युरोपियन युनियनले नेपालका बाढी प्रभावितका लागि 9,85,00,000 रुपियाँ सहयोग गर्ने भएको छ। दक्षिण एसियाका बाढी प्रभावितका लागि छुट्याइएको 20,00,000 पाउन्ड मध्ये नेपाललाई 8,00,000 पाउन्ड सहयोग गरिने युले जनाएको छ। यो रकम प्रभावितका लागि आवास खाद्यान्न पानी तथा सरसफाई स्वास्थ्य लगायतका सेवामा खर्च गरिने जनाइएको छ। सहयोग रकम युको नागरिक सुरक्षा तथा मानवीय सहायता सञ्चालन विभाग ईसीएसओको माध्यमबाट खर्च गरिने समेत युले जनाएको छ।
निर्वाचन आयोगले आगामी मङ्सिर 10 र 21 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाई हिजोदेखि सुरु गरेको छ। निर्वाचनका लागि मतदाता संख्याको एकिङ भइसके पनि मतपत्र छपाएको काम थालिएको हो। आयोगका प्रवक्ता नवराज ढकालले एउटै मतपत्रको माथिल्लो खण्डमा प्रतिनिधि सभा र तल्लो खण्डमा प्रदेशसभाको सदस्य निर्वाचनका चुनाव चिन्ह रहने बताउनु भयो। आयोगले मतदाताको संख्या केही दिनभित्रै यकिन हुने जानकारी गराएको छ। समानुपातिक तर्फको मतपत्रको छपाई आगामी कार्तिक 8 गते भित्र पूरा हुनेछ। त्यस लगत्तै प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनको मतपत्र काम सुरु गरिने आयोगको कार्यतालिका रहेको छ। समानुपातिक निर्वाचनमा भाग लिने राजनीतिक दलले उम्मेद्वारको बन्द सूची यही असोज 29 गते पेश गर्नुपर्ने गरी यसअघि नै आयोगबाट निर्वाचन कार्यक्रम प्रकाशन भइसकेको छ।
संघीय समाजवादी फोरम नेपालका उपमहासचिव तथा सांसद अभिषेक प्रताप शाहले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ। विज्ञप्ति प्रकाशित गर्दै शाहले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट राजीनामा दिएको बताउनु भएको हो। विज्ञप्तिमा शाहले पार्टीप्रति चरम असन्तुष्टि व्यक्त गर्नुभएको छ। दुवै संविधान सभामा फोरम नेपालका तर्फबाट कपिल वस्तु क्षेत्र नम्बर 2 निर्वाचित सांसद शाहले आफ्ना समर्थक सहित काङ्ग्रेस प्रवेश गर्न लागेको बताउनु भएको छ। भोलि कपिल वस्तुको बहादुरगंज पुगेर प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई उहाँलाई पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको छ।
एमालेका उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेलले प्रतिनिधि सभा सदस्यको उम्मेद्वारको लागि आआफ्नो निर्वाचन क्षेत्रबाट सर्वसम्मत रूपमा सिफारिस हुनु भएको छ। गौतम बर्दिया क्षेत्र नम्बर 1 सिफारिस हुनु भएको हो। क्षेत्रीय कमिटी बैठकले गौतमलाई सर्वसम्मत रूपमा प्रतिनिधि सभा सदस्यको लागि उम्मेद्वार सिफारिस गरेको छ। यसैबीच एमाले महासचिव ईश्वर पोखरेल काठमाडौँ 5 प्रतिनिधि सभा सदस्य उम्मेद्वारका लागि सर्वसम्मत रूपमा सिफारिस हुनु भएको छ।
भेरी खबरको अन्तिममा अब एउटा विदेशको खबर। क्याटलोनिया क्षेत्रका सडकहरूमा स्वतन्त्रताको माग गर्दै 10,000 पृथकतावादीहरूले प्रदर्शन गरेका छन्। विवादास्पद जनमत संग्रहका बेला प्रहरीले मतदाताहरू विरुद्ध दुर्व्यवहार गरेको भन्दै त्यसका विरुद्धमा पनि विरोध प्रदर्शन भइरहेको छ। केही युनियनहरूले आम हडताल आह्वान गरेका कारण विद्यालय क्लिनिक र पसलहरू बन्द रहेको बीबीसीले जनाएको छ। बार्सिलोना टारागोना र जिरोना शहरहरूमा सार्वजनिक यातायात प्रभावित भएको छ। बार्सिलोना शहरको मध्यभागमा हजारौं मानिसहरूको भीड लागेको छ भने क्याटलोनिया क्षेत्रभरका सडकमा विरोध प्रदर्शन भइरहेका छन्। आइतबार भएको स्वतन्त्रता सम्बन्धी विवादास्पद जनमत संग्रहका बेला भएको हिंसात्मक प्रहरी हस्तक्षेपको प्रदर्शनकारीहरूले विरोध गरेका छन्। सार्वजनिक यातायात ठप्प छ भने क्याटलान ट्रेड युनियनहरूले जनमत संग्रहका बेला स्पेनको राष्ट्रिय प्रहरीले देखाएको व्यवहारका विरुद्ध आक्रोश व्यक्त गर्न हडतालको आह्वान गरेका हुन्। प्रहरी हस्तक्षेपका माझ झण्डै 22 लाख मानिसहरूले स्वतन्त्रता सम्बन्धी जनमत संग्रहमा भाग लिएको दावी गरिएको छ। क्याटलान सरकारले स्वतन्त्रताको पक्षमा 90% मत खसेको बताएको छ भने मत परिणामको औपचारिक घोषणा पनि गरिएको छैन। यसैबीच राजनीतिक नेताहरू वर्तमान अवस्थाभन्दा अघि बढ्ने उपाय फेला पार्न प्रयासरत रहेका छन्।
विदेशको खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
नेपाली कंग्रेस सुर्खेतले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि उम्मेद्वार सिफारिस गर्यो, खड्का र थानी सर्वसम्मत।
नेकपा एमाले माओवादी केन्द्रले चुनावी तालमेल र पार्टी एकीकरण गर्ने गरी 6 बुँदे सहमति गरे, नयाँ शक्ति पनि सहभागी।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको मतपत्र छपाई सुरु, मतदाताको संख्या केही दिनभित्र यकिन हुने।
र स्वतन्त्रताको माग गर्दै क्याटोलिनियामा पृथकतावादीद्वारा प्रदर्शन। हवस् त अहिलेलाई बिहानको भेरी खबरको समय यहीँ सकिन्छ। तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। समाचार कक्षका सबै सहकर्मीसहित राजेन्द्र साई र मधुबन विषय विदा हुन्छौँ। नमस्ते।